यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत भोलिदेखि गाउँ तथा नगरको वडा अधिवेशन शुरू हुँदै संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्ने नबस्ने रिटको टुंगो नलागेसम्म संवैधानिक परिषद सम्बन्धी अध्यादेश विवादको सुनवाई नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। प्रदेश नम्बर 2 नेकपा एमालेका 11 जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। नेपालमा आज थप 2004 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 16 जनाको मृत्यु। र अमेरिकाको उत्तर पूर्वी भागमा समुद्री आँधीका कारण कम्तीमा 9 जनाको मृत्यु। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत भोलिदेखि गाउँ नगर ओडा अधिवेशन शुरू हुँदैछ। हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका 56 जिल्लाका ओडामा भोलिदेखि ओडा अधिवेशन हुन लागेको कंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइनुका साथै निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइसकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी 21 जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ 27 गते निर्धारित गाउँ नगरपालिका अधिवेशनसम्म सबै ओडाको अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो। कंग्रेसले 14 महाधिवेशन अन्तर्गत गाउँ नगर ओडा अधिवेशन यही भदौ 18 गते, गाउँ नगरपालिका अधिवेशन भदौ 27 गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज 1 गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज 5 गतेका लागि तोकेको छ। यसै गरी कंग्रेसले एक भन्दा बढ़ी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज 10 गते, प्रदेश अधिवेशन कार्तिक 10 देखि 12 गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंगसिर 9 देखि 13 गतेसम्म तय गरेको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी 14 केन्द्रीय महाधिवेशनका लागि आपसी सहमतिमा एकजना उम्मेद्वारलाई अगाडि बढ़ाइने बताउनु भएको छ। कंग्रेसको भोलिदेखि ओडा तहको अधिवेशन शुरू हुन लागेको सन्दर्भमा महामन्त्री डाक्टर शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डाक्टर मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतका नेताहरूको सहभागितामा आज आयोजित पत्रकार सम्मेलन वरिष्ठ नेता पौडेलले कंग्रेस विधि र पद्धति अनुरूप अगाडि बढ़नुपर्ने बताउनुभयो। वरिष्ठ नेता पौडेलले पार्टीभित्रको कमी कमजोरी हटाएर लोकतान्त्रिक एवं नेपाली जनताको भरोसाको पार्टी बन्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विवादको सुनवाई तत्काल नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भएको अध्यादेश सम्बन्धी विवादको सुनवाई नगर्न आज अन्तरिम आदेश दिएको हो। आदेशमा प्रधान न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने कारणसहितको लिखित जवाब 15 दिनभित्र पेश गर्न र राष्ट्रिय महत्वको विषय भएको हुनाले लिखित जवाफ परेको तेस्रो दिनमा पेशी चढ़ाउन भनिएको छ। संवैधानिक विषयको महत्वलाई ध्यानमा राखेर सर्वोच्च बार र नेपाल बार एसोसिएशनबाट 2-2 वरिष्ठ अधिवक्ता अदालतको सहयोगी एमिकस क्यूरी उपस्थिति गराउन आदेशमा भनिएको छ। अधिवक्ता डाक्टर गणेश रेग्मीले नेपालको संविधान अनुसार प्रधान न्यायाधीश संवैधानिक इजलासमा बस्न पाउनुपर्ने आदेशको माग गर्दै दायर गर्नुभएको रिट निवेदनमाथिको सुनवाईपछि अदालतले आदेश जारी गरेको हो। प्रदेश नम्बर 2 नेकपा एमालेका 11 जना प्रदेशसभाका सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको छ। प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा आज 10 आफै उपस्थित भएर उपचारका लागि देश बाहिर रहनुभएका दिल्ली उप्रेतीले पत्र मार्फत शनाखत गरेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश नम्बर 2 नेकपा एमालेका 21 सांसद रहेकामा आज 11 जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको हो। यसै गरी प्रदेश नम्बर 2 जनता समाजवादी पार्टी जसपाका प्रहलाद गिरीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा रोज्नु भएको छ। प्रदेश निर्वाचन कार्यालय जनकपुर धाममा पुगेर लोसपाका पक्षमा गिरीले आज शनाखत गर्नुभएको हो। यसअघि हिजो लोसपाको पक्षमा 11 जना प्रदेशसभाका सदस्यहरूले शनाखत गर्नुभएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनका शीर्ष दुई नेता बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्री परिषद विस्तार, सरकार सञ्चालन लगायत समसामयिक राजनैतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। त्यसै गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बीच पनि भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटका क्रममा उहाँहरूबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कंग्रेसको आगामी ओडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक ओडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कंग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा र जीवन परियार बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री देउवाले पार्टीको ओडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले 10 बुँदे सहमति पत्रको भ्रममा नपरी नेकपा एकीकृत समाजवादीमा समाहित हुन एमाले नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता भएपछि आज पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष नेपालले 10 बुँदे सहमति पार्टी एकताका लागि नभई सीमित व्यक्तिको स्वार्थमा केन्द्रित रहेकाले त्यसको औचित्य नभएको बताउनुभयो। अध्यक्ष नेपालले आफ्नो पार्टी मुलुकको समृद्धिलाई विशेष बढ़ावा दिँदै नयाँ ढंगले अगाडि बढ़ने बताउनुभयो।
हामी पार्टी नयाँ ढंगले निर्माण गर्न चाहन्छौ, नयाँ ढंगले प्रकाशन चाहन्छौ, त्यही पुरानो चरित्र बोकेर हामी जाने छैन। हामी देशका समस्यालाई, जनताको समस्यालाई, जनताको पीड़ा र वेदनालाई, युवाहरूको एकभारी समस्याहरूलाई, उनीहरूको शिक्षा स्वास्थ्य रोजगारीको समस्यालाई, जनताको पीड़ा र वेदनालाई हामी उच्चतम प्राथमिकता दिनेछौ। नेपाली विशेषताको समाजवाद के हुनेछ, त्यो समाजवाद जनताको समृद्धि ल्याउने, राष्ट्रको गौरव बढ़ाउने खालको कस्तो मोडेल हामीले अवलम्बन गर्ने भन्ने बारेमा वृहत छलफल गर्नेछौं र यसमा सबै कार्यकर्ताहरूलाई पार्टीको र क्रान्तिकारी क्षेत्र भएका सबैको र कम्युनिस्ट आन्दोलनलाई माया गर्ने सबैको र आस्था राख्ने सबैको यो आशा भरोसाको केन्द्र बन्नेछ।
अध्यक्ष नेपालले भदौ 22 पछि मात्रै मन्त्री परिषदले पूर्णता पाउने बताउनुभयो। आजै नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा स्थापना भएको छ। जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले 22 गतेपछि सरकारले पूर्णता पाउने बताउनु भएको छ। जसपाका अध्यक्ष यादवले जनकपुर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै निर्वाचन आयोगले पार्टी रोज्नका लागि भदौ 22 गतेसम्म समय सीमा तोकेकाले त्यसपछि मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो। अध्यक्ष यादवले गणतन्त्रको रक्षा गर्दै गलत सोच एवं प्रवृत्तिको विरूद्धमा लड्न अहिलेको गठबन्धन बनेको र गठबन्धनको उद्देश्य पूरा नहुन्जेलसम्म एकता जारी रहने बताउनुभयो। अध्यक्ष यादवले समतामूलक समाजको निर्माणका लागि निरन्तर संघर्षको आवश्यकता रहेको बताउनुहुँदै वर्तमान उपलब्धिहरूको रक्षा गरेर संघर्षलाई अगाडि बढ़ाउन जरूरी रहेको बताउनुभयो। नेपालमा आज थप 2004 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10,658 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,619 जना तथा 3,992 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 385 जना गरी जम्मा 2004 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 1,846 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आज कोरोना संक्रमणबाट थप 16 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10,786 पुगेको छ। देशभरिका होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी जम्मा 33,946 जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। जसमध्ये 544 जनाले आईसीयू र 166 जनाले भेन्टिलेटरमा उपचार गराइरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 1,01,700 जनालाई कोरोना विरूद्धको खोप लगाइएको छ। नेपालमा कोरोना भाइरस विरूद्धको खोप 1 करोड़ भन्दा बढ़ी मात्रा लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो मात्रा करिब 18% र 15.4% पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिएको छ। मन्त्रालयले अहिलेकै दरमा संक्रमण बढ़े तेस्रो लहर असोज 15 कार्तिक 15 भित्र आउन सक्ने चेतावनी दिएको छ। यसैबीच मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान संचालन भइरहेको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले विभिन्न विश्वविद्यालयमा परीक्षा दिने विद्यार्थीलाई खोप लगाउन थालिएको छ। अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिदा कास्कीको पोखरा महानगरपालिका 20 भलाममा 2 मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 45 कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती 35 सुनमाया तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहिरोमा परि उहाँका 3 छोरा सन्तोष बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। कास्की, तनहुँ र दाङ लगायतका विभिन्न जिल्लामा विपत्का कारण जनधनको क्षति भएकाले ती जिल्लाका प्रमुख जिल्लाधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपूर उपयोग गरेर काम गर्न निर्देशन दिनुभएको हो। तीनवटै जिल्लामा भएका मनसूनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो। गृहमन्त्री खाँडले कास्की, तनहुँ तथा दाङका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्नुभएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले काठमाण्डु उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गर्नुभएको छ। ललितपुर पुलचोक स्थित साझा यातायातको कार्यालय पुगेर मन्त्री भूषालले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो। मन्त्री भूषालले पहिलो चरणमा ललितपुर र काठमाण्डु महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागि र आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा साझा यातायात संचालक समितिका अध्यक्ष कनकमणि दीक्षितले विद्युतीय बस खरिद तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा जानकारी गराउनुभयो। दाङमा खोलाले गाड़ी बगाउँदा 4 महिलाको मृत्यु भएको छ। नेपालगंजबाट घोराई जाने क्रममा घोराई उपमहानगरपालिका 4 सिस्ने खोलामा आएको बाढ़ीले गैराती गाड़ीमा सवार 4 मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। मृत्यु हुनेमा घोराई 13 32 सुशीला श्रेष्ठ, सोही स्थानकी 40 रीता माया पुन, घोराई 14 30 राधा श्रेष्ठ कुंवर र 42 विमला केसी रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। अरूण तेस्रो जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। संखुवासभामा निर्माण गर्न लागि 900 MW क्षमताको अरूण तेस्रो जलविद्युतको प्रसारण लाइनका लागि त्यहाँका 2 गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण संकलन शुरू गरिएको छ। यस्तै राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण शुरू गरिएको छ। सरकारले रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव गरेको छ। प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी सम्बन्धी कार्यहरू एकै ठाउँबाट गर्ने गरी बोर्ड गठनको प्रस्ताव गरेको हो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा प्रतिलिपि अधिकार सम्बन्धी ऐन संशोधन विधेयक दफावार छलफलको क्रममा रहेको छ। रोयल्टी व्यवस्थापन बोर्डमा नेपाल सरकारले मनोनित गरेका व्यक्ति अध्यक्ष हुने, सम्बन्धित मन्त्रालयका उपसचिव, अर्थ संचार र गृह मन्त्रालयका प्रतिनिधि सदस्य हुने प्रस्ताव गरिएको छ। विधागत रोयल्टी संकलनका क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमध्येबाट मनोनित समेत बोर्ड सदस्य हुने र प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार बोर्डको सदस्य सचिव रहने प्रस्ताव गरिएको छ। अफगानिस्तानबाट आज थप 10 जना नेपालीलाई उद्धार गरी काठमाण्डु ल्याइएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अफगानिस्तानबाट हालसम्म 857 जनाको उद्धार गरी स्वदेश ल्याइसकिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रेमा दोहोरो यातायात सञ्चालन गर्न सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ। पहिरो पन्छाउनका लागि सिद्धार्थ राजमार्गको सड़क खण्ड आज साँझ 7 बजेदेखि भोलि 6 बजेसम्म र भोलि साँझ 7 बजेदेखि शनिबार बिहान 5 बजेसम्म बन्द हुने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो। सो समयमा एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। झापा जिल्लाका किसानहरू पछिल्लो समय व्यावसायिक रबर खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि जिल्लाका सामुदायिक र सरकारी वनसहित किसानले निजी खेत तथा खोलाका बगरलाई सदुपयोग गर्दै रबर खेती विस्तार गर्न थालेका छन्। झापाबाट संवाददाता रोहित काफलेको रिपोर्ट।
धान र चिया भन्दा कम झन्झटिलो र बढ़ी आमदानी हुने भएपछि झापामा रबर खेती विस्तार हुँदै गएको छ। किसानले मात्र होइन कृषि सहकारी सामुदायिक वन तथा सहकारी वन ले समेत व्यावसायिक रबर खेती गरिरहेका छन्। 2047 सालमा परीक्षणका रूपमा 25 हेक्टर क्षेत्रफलमा शुरू गरिएको रबर खेती अहिले 700 हेक्टर भन्दा बढ़ीमा विस्तार भइसकेको छ। झापाका कालिका आदर्श नमूना र जामुनबारी सामुदायिक वन सहित भद्रपुर बुधबारे शनिश्चरी लगायतका स्थानमा रबर खेती हुँदै आएको छ। देशमै बसेर युवालाई कृषिमा समेट्ने गरी रबर खेती शुरू गरिएको बताउनुहुन्छ संचालक योगेश भट्टराई।
जंगल थियो यहाँ, यसलाई फाँडियो। हामीले 11-12 जनाको टिम छ। कम्तीमा आफूले पनि कृषिमा केही गरौं, नयाँ नयाँ कुराहरू गरेर स्थानीयहरूलाई रोजगारी सिर्जना गरौँ, नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण कामहरू होस् भन्ने लक्ष्य साथ हामीले वृक्षारोपण रबर विस्तार पनि गरेका छौँ।
सरकारले रबर खेतीका लागि जोन घोषणा गरेसँगै रबर खेतीमा आकर्षण अझ बढेको बताइन्छ। तर लकडाउनका कारण बिरुवा उत्पादन तथा उपलब्ध नहुँदा समस्या भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना झापाले जनाएको छ। बिरुवाका लागि अझै पनि छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ परियोजना इकाइ कार्यालय झापाका प्रमुख रविन्द्र सुवेदी।
बिरुवा चाहिँ यहाँहरू थाहा छ, यो हाम्रो छिमेकी पूर्व भारतबाट यहाँ चाहिँ आसामबाट ल्याउने परिपाटी छ।
रबर खेतीबाट 7 देखि 25 वर्षसम्म नियमित आमदानी लिन सकिन्छ। सरकारले प्राविधिक सहयोगसँगै बिरुवा उत्पादन र बजारीकरणमा थप सहयोग गर्न सके रबर खेतीबाट उल्लेख्य आमदानी लिन सकिने देखिन्छ। रोहित काफले, रेडियो नेपाल, झापा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको उत्तर पूर्वी भागमा समुद्री आँधी आइडाका कारण गएको बाढ़ी र टोर्नेडोमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण केही मानिस घरको तल्लो तहमा अड्किएका बताइएको छ। न्यूयर्क र न्यूजर्सीका गवर्नरहरूले ऐतिहासिक मौसमको घटना भन्दै आफ्ना राज्यमा आपतकाल घोषणा गरेका छन्। ती क्षेत्रहरूमा हवाई उडान र रेल सेवा हाललाई बन्द गरिएको छ। अमेरिकाको कश्मीरका पृथकतावादी नेता सईद अली गिलानीको 92 वर्षको उमेरमा निधन भएको छ। केन्द्र सरकारको सदैव विरोधमा रहेका गिलानीलाई 11 वर्षसम्म घरमै नजरबन्द गरिएको थियो। अधिकारीहरूले श्रीनगरमा रहेको गिलानीको घर वरपरको सड़कमा काँडेतार र बार लगाएर कड़ा सुरक्षा निगरानी गरेका थिए। अधिकारीहरूले गिलानी बसेको क्षेत्र वरपर इन्टरनेट बन्द गर्नुका साथै बेला बेलामा कर्फ्यू समेत लगाउने गरेका थिए। भारत र पाकिस्तानले कश्मीरका विभिन्न भागहरू आफ्नो नियन्त्रणमा राखिरहे पनि उनीहरूले पूरै कश्मीरमा दावी गर्नाले 30 वर्षदेखि विवाद जारी छ। तर गिलानी भने छुट्टै स्वतन्त्र कश्मीर पक्षधर रहेको भए पनि भारतले पाकिस्तानसँग उहाँको निकटता रहेको विश्वास गर्दै आएको छ। अब आर्थिक समाचार।
अरूण तेस्रो जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम शुरू गरिएको छ। शंखुवासभा जिल्लामा उत्पादन गर्न लागि 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युतको प्रसारण लाइनले ओगट्ने 2 वटा गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न त्यसको विवरण संकलन शुरू गरिएको हो। शंखुवासभा जिल्लाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिपरूङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरसम्म अरूण तेस्रोको प्रसारण लाइन जोडिने आयोजनाका साइड अफिसको अर्डिनेटर प्रवीण यादवले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएपछि बाँध र विद्युत गृह बनाउने कामलाई तीव्रता दिएको छ। आयोजनाले जग्गा अधिग्रहण लगायतका काम सकेर दोस्रो चरण अन्तर्गत बाँध स्थल र विद्युत गृह निर्माणको काम धमाधम गरिरहेको छ। आयोजनाको बाँध स्थल र विद्युत गृह निर्माणसँगै स्वचालित गेट, पेनस्टक, स्टील लाइनिङ, टर्वाइन, विद्युतीय उपकरण र सब स्टेशन निर्माण लगायतका काम भइरहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले जानकारी दिनुभयो। औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट 12 लाख रूपियाँ भन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2077-78 1084 किलोग्राम जडीबुटी बिक्रीबाट 12,40,200 रूपियाँ संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले जनाएको हो। उच्च हिमाली जिल्लाको मुख्य आय स्रोतको रूपमा रहेको यार्चा गुम्बा, गुच्ची च्याउ, वन लसुन लगायतका जडीबुटी बिक्रीबाट राजस्व संकलन हुँदै आएको एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। झापा उद्योग वाणिज्य संघले भद्रपुर नाकाबाट हुने आवागमन अविलम्ब सहज बनाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नवराज पनेरू सहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिलसेना मार्फत सरकारलाई ज्ञापन पत्र पठाउँदै भद्रपुर नाकाबाट हुने आवत जावत सहज बनाइदिन आग्रह गरेको हो। यसअघि झापा उद्योग संघले पनि भद्रपुर नाका सहज बनाउन माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो।
अब खेल समाचार। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले 1-1 गोलको बराबरीमा खेलेको छ। खेलको 36 मिनटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्। भारतका चिनगेल सना सिंह कोनसामको ब्याक पासमा अञ्जनले गोल गरेका हुन्। अञ्जनको यो नेपालका लागि 5 गोल हो। नेपाल विरूद्ध दोस्रो हाफको 60 मिनटमा भारतका कप्तान सुनिल छेत्रीले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलरक्षक किरण पञ्च गरी रोकेको बल गोल लाइनमा खस्दा सोही बल उपयोग गरी अनिरूद्र थापाले बराबरी गोल फर्काए। मालदिव्समा आयोजना हुने साफ च्याम्पियनशीपको तयारीका लागि नेपालले भारतसँग 2 मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 31.5 मिलिमिटर। काठमाण्डौको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 3.9 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 241.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत भोलिदेखि गाउँ तथा नगरको ओडा अधिवेशन शुरू हुँदै संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्ने नबस्ने रिटको टुंगो नलागेसम्म संवैधानिक परिषद सम्बन्धी अध्यादेश विवादको सुनवाई नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। प्रदेश नम्बर 2 नेकपा एमालेका 11 जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा। नेपालमा आज थप 2004 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 16 जनाको मृत्यु। र अमेरिकाको उत्तर पूर्वी भागमा समुद्री आँधीका कारण कम्तीमा 9 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।